إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي أول بلا أول كان قبله والآخر بلا آخر يكون بعده الذي قصرت عن رؤيته أبصار الناظرين وعجزت عن نعته أوهام الواصفين والصلاة والسلام على أشرف الأنبياء والمرسلين حبيب إله العالمين العبد المرتضى والنبي المجتبى والرسول المصطفى سيدنا ونبينا ومولانا بالقاسم محمد. وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين المنتخبين الميامين سيما بقية الله في الأراضين. اللهم صل وسلم وزد وبارك على صاحب الدعوة النبوية والصولة الحيدرية والعصمة الفاطمية والحلم الحسنية والشجاعة الحسينية والعبادة السجادية والمآثر الباقرية والآثار الجعفرية والعلوم الكاظمية والحجج الرضوية والجود التقوية والنقامة النقوية والهيبة العسكرية والغيبة الإلهية. صلى الله واللعنة الدائمة على أعدائهم أجمعين. بسم الله الرحمن الرحيم. اللهم كن لوليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا. قال الله تبارك وتعالى في القرآن الكريم بسم الله الرحمن الرحيم رسلا مبشرين ومنذرين لئلا يكون للناس على الله حجة بعد الرسل. نعره الصلوات. سلسلہ کلام آج پانچویں محرم الحرام پر ہے. اصول دین پر گفتگو ہے اور بار بار ہر مجلس کے آغاز میں کم سے کم ایک سے دو دقیقے اس بات پر خود اپنے آپ کو متوجہ کرتا ہوں کہ یہ سارا دسترخوان فیض حسین ابن علی ہے. آیت اللہ عراقی کا نام شاید آپ نے سنا ہوگا. ون آف دا گریٹسٹ مراجع ان شیعہ ہسٹری جو مدفون ہے بی بی معصومہ قم سلام اللہ علیہ کے حرم میں. وہ جب بھی زیارت پہ تشریف لے جاتے اور زیارت سے واپس آتے ایک تو 80 برس کے سن کے بھی جب ہو چکے تھے اگرچہ کہ اس کے بہت بعد ان کی وفات ہوئی اتنے شدید ضعیف ہونے کے باوجود بھی جس حد تک ممکن ہو سکتا تو وہ پہنچتے تو وہ چوکھٹ پہ بوسہ ضرور دیتے تھے اور جب واپس آتے تو ان سے پوچھتا کہ کیسی رہی زیارتیں تو کہتے تھے کہ الحمدللہ بہت اللہ کا شکر. تو اگر کو پوچھ لیتا کہ بہرحال زیارت کی توفیق تو ایک سعادت ہے لیکن کسی خاص وجہ سے کہہ رہے ہیں کہ بہت اچھا رہا تو کہتے ہیں کہ جواب یوں دیتے کہ میں یہ سوچتا ہوں کہ خود مولا ہی نے فرمایا ہوا ہے کہ اکرم الضیف ولو کان کافرن. دیکھو مہمان کا احترام کرنا چاہے کافر ہی کیوں نہ ہو. تو جب انہوں نے خود یہ فرمایا ہے تو جب ان کے یہاں کوئی مہمان بن کر آئے گا تو وہ کافر کا احترام کرتے ہیں اگر مہمان کے طور پر آیا ہے تو کیا अपने गुनाहगार शिया ही का सही एहतराम या इकराम नहीं फरमाएंगे। तो कहते हैं मैं मुतमईन हूं कि वो तो काफिर को भी खाली हाथ वापस नहीं लौटाते, तो अपने चाहने वाले को खाली हाथ वापस कैसे लौटा सकते हैं। एक मिलकर सलवात भेजते हैं चारदा मासूमीन अलैहिस्सलाम की आत्मा पर मोहम्मद वाले हम। बस हमसे कहा गया कि एक दुआ मांगते रहो यहीं से। अब आज के मौजू में दाखिल हो रहा हूं मैं। उसूल दीन जब मौजू है ना, तो दीन के सिलसिले में एक अहम तरीन दुआ है। ये दुआ कम मारूफ है, दुआ भी बाबुल हवाइज मौला इमाम मूसा काज़िम अलैहिस्सलाम की तालीम करता है। اللهم صل على اور یہ آپ نماز کے قنوت میں بھی پڑھ سکتے ہیں۔ ایک لائن کی دعا ہے کہ امام نے فضل ابن یونس سے کہا تھا اکثر من ان تقول، کثرت کے ساتھ یہ دعا مانگنا، یہ خود امام کا حکم تھا۔ اس لیے میں آپ سے کہہ رہا ہوں کہ بار بار اگر آپ اس کو روٹین میں رکھیں، بعد میں دیکھ لیجئے گا اس کو، لکھ لیجئے گا کہ اکثر من ان تقول اللهم لا تجعلنی من المعارین ولا تخرجنی من التقصیر۔ اب اس کا ترجمہ میں آپ سے پہلے لفظی عرض کروں پھر اس کی وضاحت۔ معارین عربی زبان میں کہتے ہیں کرایہ دار کو۔ لفظی ترجمہ یہ ہے کہ اللہم لا تجعلنی من المعارین، اے اللہ مجھے کرایہ داروں میں سے قرار نہ دے۔ یہ کون سی دعا ہے کہ امام علیہ السلام کہیں کہ بھائی یہ کثرت سے مانگنا؟ یعنی امام یہ کہنا چاہ رہے ہیں کہ سب مالک مکان ہوں اور کرایہ دار کوئی نہ ہو۔ وہ بھی اللہ تعالیٰ انشاءاللہ سب کو بہترین گھر نصیب فرمائے کہ جس میں وہ ذکر حسین ابن علی کو برپا کر سکے انشاءاللہ سے۔ لیکن بہرحال یہ اتنی کوئی اہم دعا ہے کہ امام کہیں کہ کثرت سے مانگتے رہو، اللہم لا تجعلنی من المعارین ولا تخرجنی من التقصیر۔ اور دوسرا جملہ تو اور تعجب آور ہے، تقصیر سے ہی مقصر ہے، اور مجھے تقصیر سے خارج نہ کر دینا۔ ابھی پورا مطلب سن لیجیے گا، یعنی اس کا مطلب یہ ہوا کہ مجھے مقصر رہنے دینا، تو مقصر ہونا تو بری بات ہے۔ پھر اس نے پوچھا، فضل ابن یونس نے پوچھا کہ مولا مجھے یہ دعا سمجھ میں نہیں آ رہی، یہ آپ اس کی وضاحت فرمائیے۔ امام نے کہا کہ یہ جو ہے نا کہ پروردگار تو مجھے معارین میں سے کرایہ داروں کی طرح نہ رکھنا، اس سے مراد یہ ہے کہ کچھ لوگوں کا ایمان خالی کرایے کا ہوتا ہے، کسی موقع پر وہ واپس کر دیتے ہیں، رہتا نہیں ان کے پاس، ثابت قدم نہیں ہوتے، پرماننٹ نہیں ہوتے۔ تو جو ہے جیسے میں نے آپ سے کہا تھا کہ کچھ لوگوں کا ایمان سیزنل ہوتا ہے، سورہ یونس کی آیت یاد ہے کہ وہ کشتی میں جا رہے ہیں، طوفان آیا تو اللہ اللہ کیا، جیسے ہی ساحل پر آئے اسی وقت سے فساد شروع کر دیا۔ تو امام نے کہا کہ یہ دعا مانگو کہ اللہم لا تجعلنی من المعارین، میرا ایسا ایمان نہ ہو کہ جو کرایہ داروں کی طرح ہوں۔ یعنی اس لفظ کی سادہ وضاحت یہ کہ ٹیمپرری ایمان نہ ہو، پرماننٹ ہو۔ اس لیے ہمیں دعا سکھلائی گئی کہ یا اللہ یا رحمان یا رحیم یا مقلب القلوب ثبت قلبی علی دینک، پروردگار میرے دل کو اپنے دین پر ثابت قدم رکھ۔ اچھا، دل کو اللہ نے کہا ثابت قدم رکھ، یہ امام نے دعا سکھلائی۔ یہاں پر اس دعا میں یہ نہیں ہے کہ یا اللہ یا رحمان یا رحیم یا مقلب القلوب ثبت سمعی علی دینک، ثبت بصری علی دینک، میرے کانوں کو دین پر ثابت قدم رکھ، میری نگاہوں کو دین پر ثابت قدم رکھ، میرے ہاتھوں کو دین پر ثابت قدم رکھ۔ یہ سب بھی ضروری ہے، لیکن جس کا دل دین پر ہے، اس کہ کان بھی، اس کی نگاہیں بھی، اس کی زبان بھی، سب دین پر ہے۔ دل ہے مرکز وجود، دل دین پر کیسے رہے گا؟ وَمَن يُعَظِّمْ شَعَائِرَ اللَّهِ فَإِنَّهَا مِن تَقْوَى الْقُلُوبِ، جو شاعر اللہ کا احترام کرے وہ دل کے تقوی کی علامت ہے۔ قرآن میں کہا ہے، یعنی شاعر اللہ عرض کر چکا ہوں، رب دے رہا ہوں کہ اللہ نے کہا کہ صفا مروہ بھی شاعر اللہ میں سے، قربانی کا جانور بھی شاعر اللہ میں سے۔ آپ جن کے احترام میں تشریف فرمائے وہ خالی شاعر اللہ نہیں ہے، وہ سار اللہ ہے۔ جب یہاں احترام رکھیں گے تو دل کا تقوی اللہ عطا کرے گا، جب دل کا تقوی عطا ہو جائے گا تو وہ ایمان ٹیمپرری نہیں ہوگا، پرماننٹ ہوگا۔ اللہم لا تجعلنی من المعارین ولا تخرجنی من التقصیر، اور مجھے تقصیر سے نہ نکال دینا۔ اگر اہل بیت کے حق میں کوئی تقصیر کرے نعوذ باللہ تو یہ کفر ہے۔ تقصیر یعنی کم سمجھنا۔ امام نے وضاحت کی جب اس نے پوچھا کہ یہاں تقصیر کا مطلب کیا، امام نے کہا یہاں مطلب یہ ہے کہ کچھ بھی عمل کر لو اللہ کی بارگاہ میں، اپنے عمل کو اللہ کے حق کے مقابلے میں ہمیشہ کم سمجھو۔ جملہ مکمل کروں، جملہ مکمل یہ ہے کہ اہل بیت علیہ السلام کی عظمت پر نعوذ باللہ تقصیر کرنا یہ کفر ہے، اپنے عمل کو اللہ کے حق کے مقابلے میں کم سمجھنا اور یہاں تقصیر کرنا یہ عین ایمان ہے۔ کچھ بھی میں کر لوں میں یہ نہ سمجھنے لگوں میں نے بہت کر لیا۔ ولا تخرجنی من التقصیر، تقسیم سے باہر نہیں نکال دینا. جو زیارت جامع کبیرہ میں کیا ہے کہ وہ راغب انکم مارق واللازم لکم لاحق والمقصر فی حقکم زاہق, آپ کے حق میں جو تقصیر کرے گا وہ تباہ ہو جائے گا. والحق معکم وفیکم ومنکم وإلیکم, اجب جملے ہیں ذرا سنیے گا, اور حق اے اہل بیت آپ کے ساتھ ہے, آپ میں ہے, آپ ہی سے شروع ہوتا ہے, آپ ہی کی طرف پلٹ کر ختم ہوتا ہے. سبحان اللہ. و میراث النبوت عندکم و ایاب الخلق الیکم و حسابہم علیکم, اور اے اہل بیت نبوت آ شروع ہو رہا ٹاپک, نبوت کی میراث آپ کے پاس ہے. و ایاب الخلق الیکم, مخلوقات کو آپ کی طرف واپس پلٹنا ہے. وہ حساب ہم علیکم, مخلوقات کا حساب آپ نے لینا ہے اللہ کی طرف سے, یعنی مولا علی حساب لیں گے. اب کسی کو اچھا لگے برا لگے, کوئی اس میں غلوب کہتے تو کہتے, تو امام علی نقی نے فرمایا زیارت میں. اچھا یہ خود میں آپ کی توجہات کے لیے امام ساتھ رہیے گا, امام یو علی, امام رضا علیہ السلام مامون کے دربار میں تھے, تو مامون نے کہا کہ کیا یہ حدیث صحیح ہے کہ آپ کے جج جنت جہنم تقسیم کریں گے, حساب کس نے لینا ہے؟ کہا صحیح ہے, کہ وہ تو اللہ تقسیم کرے گا, تو یہ آپ کے جج کیسے کریں گے؟ امام نے کہا کیا تو نے حدیث سنی ہے کہ یا علی حبو کا ایمان و بغضو کا کفر و نفاق, آواز آ رہی ہے؟ اے علی آپ کی محبت ایمان ہے, آپ کا بغض کفر و نفاق ہے. یا نہیں آ رہی؟ ٹھیک ہے چلیں, میں کیا کہہ سکتا ہوں. آپ کی محبت جن تک آ رہی ہے وہ میرے ساتھ چلیے گا, آپ کی محبت ایمان ہے اور آپ کا بغض کفر و نفاق ہے. اس نے کہا یہ حدیث بھی ہے کہ آپ کی محبت ایمان ہے, آپ کا بغض کفر و نفاق ہے, رسول اللہ نے مولا علی سے کہا تھا. کہا یہ بتا کہ عین المومن, مومن کہاں جائے گا؟ کفل جنت, جنت میں جائے گا. وہ عین المنافق, بتا منافق کہاں جائے گا؟ کفر نار, جہنم میں جائے گا. کہ جب مومن جنت میں جائے گا اور منافق جہنم میں جائے گا, اور علی کی محبت ایمان ہے اور علی کا بغض کفر و نفاق ہے, تو پھر فیصلہ ہو گیا کہ محبت علی ہی تو ہے جو جنت و جہنم کو تقسیم کرنے والے. یو علی, اب چلیے گا ایک منزل آگے. امام کے ایک صحابی ساتھ میں تھے, امام نے جواب دیا, لوجیکل جواب ہے. باہر نکلے امام, اس صحابی نے امام سے کہا کہ مولا کیا ہی بہترین جواب دیا آپ نے, یعنی لوجیکلی اسے سیٹسفائی کر دیا آپ نے کہ جنت جہنم کیسے تقسیم ہوگی مولا علی کی محبت پر, بالکل بہترین جواب دیا آپ نے. مولا نے کہا کہ یہ اس کی سمجھ کے مطابق تھا, ورنہ بات اور آگے ہے. مولا بات اور بھی آگے, اس کے علاوہ بھی کوئی بات ہے؟ امام نے کہا میں نے اسے تو یہ سمجھایا نا کہ علی کی محبت جنت جہنم کو تقسیم کرے گی. کہ یہ تو اس کے حساب سے اس کے لیول پر ہے, اصل منزل تو یہ ہوگی کہ میرے جد علی خود پل صراط پر کھڑے ہوں گے. جی جی, خود وہ علی ابن ابی طالب پل صراط پر کھڑے ہوں گے. ایک ایک شخص جو آتا جائے گا اگر موہب ہوگا خود لے کر کہیں گے ہاضا علی یہ میرا ہے, علی کا منکر ہوگا جہنم میں دھکیل کے کہیں گے یہ تیرا ہے. حقیقت تو ہے کہ ایسے تقسیم کریں گے. آپ نے وہ صدف کا سن رکھا ہے کہ جو سمندر میں ہوتا ہے جس کے اندر موتی ہوتا ہے؟ جی, وہ کسی نے بہت اچھی غالباً انیس کے ہی مصرے ہیں کہا کہ ابھی مصروف ہیں اہل نظر حیدر شناسی میں. پہچاننا چاہ رہا ہوں, جاننا چاہ رہے ہو, تم کیا پہچان سکتے ہو, تم کیا سمجھ سکتے ہو کہ کون ہے علی؟ ابھی مصروف ہیں اہل نظر حیدر شناسی میں, ابھی گوہر صدف میں ہے, صدف دریا کے اندر ہے. علی ہی علی, علی علی, अच्छा ये बात नबूवत के साथ इमामत पर भी इसलिए शुरू हो गई कि बहरहाल ये गुफ्तगु आप एक साथ ही कर सकते हैं, ये जुदा हो नहीं सकती, इसलिए कि दोनों ही हुज्जत है अल्लाह की तरफ से, और उस तसलसल का नाम है इमामत, कोई नबूवत से अलग किसी ऐसी शय का नाम नहीं कि जिसका कोई ताल्लुक ना हो नबूवत से, बल्कि अल्लाह ने कहा था कि अगर आपने ये ना पहुंचाया तो कुछ ना किया, यानी रिसालत मोहम्मदी का जो तसलसल है, अली नबी नहीं है, अली रसूल नहीं है, इल्ला नहुला नबी आबादी, लेकिन अल्लाह ने करार दिया अली इब्न अबी तालिब को नफ्स रसूल, यानी हर अमर में रसूल जैसा, सिवाय इसके के इस्तिस्ना कर दें जैसे रसूल इल्ला नहुला नबी आबादी, मेरे बाद कोई नबी नहीं आने वाला, ये इस्तिस्ना कर दिया, नबी नहीं है, लेकिन हर अमर में, वो जो जॉन एलिया ने भी कहा था कि जाते मोहम्मद अली असल है एक नाम दो, बुनियाद एक है, नूर एक ही है, जाते मोहम्मद अली असल है एक नाम दो, और मैं कदाए वजूद में बादा है एक जाम दो, जो अर्श पर है ना वो वहां पर मैं वजूद में बादा है एक जाम दो, गारे हिरा अहमदी खुम्मे गदीर हैदरी, गारे हिरा जहां पहली वही नाजिल हुई और खुम्मे गदीर मन कुंतो मौला फहजा अली मौला, गारे हिरा अहमदी खुम्मे गदीर हैदरी, मकसद फैज आम एक, मंजर फैज आम दो, मंजर दो है मकसद एक ही है जी, और पुश्ते रसूल पाक पर जलवा नुमा इमाम दो, हसन और हुसैन दोनों एक साथ हैं, पुश्ते रसूल पाक पर जलवा नुमा इमाम दो, राकिबे मरकबे खुश खराम एक, राकिबे लाला फाम दो, यानी राकिब एक है जिस पर सवार हुआ जाए मरकब, और राकिब दो हैं, तो ये एक तसलसल है। अब नबूवत में आप इतना समझें, नबी खाली इसलिए नहीं आया कि नमाज रोजा सिखलाए, ये भी ध्यान में रखिएगा, ये बात को समझना जरूरी है, नबूवत को अल्लाह ने इसलिए रखा कि इंसानियत की कोई मुश्किल हो वो आकर हल होगी इस दर पर कि तुम हुज्जत के पास आओ। हजरत मूसा अलैहिस्सलाम की कौम कहती थी कि वज़िस्तस का मूसा कौम हो, कि मूसा अलैहिस्सलाम की कौम ने कहा कि हमें पानी चाहिए, कहा हमें पानी चाहिए, हजरत मूसा अलैहिस्सलाम ये नहीं कहते कि मेरा काम नहीं है पानी लाना, मैं नबी हूं, ये तुम्हारा खुद का मसला है, मेरा काम खाली तुमको इबादत सिखाना है, बाकी मेरा काम नहीं है, ना ना ना। हजरत मूसा अलैहिस्सलाम ने अल्लाह से दुआ की कि परवरदिगार इनके लिए पानी का एहतमाम कर। हजरत ईसा अलैहिस्सलाम की कौम कहती है अनज़िल अलैना मा'इदतन मिनस समा, हमें खाना चाहिए, हजरत ईसा अलैहिस्सलाम ये नहीं कहते कि खाना तो खुद इंतजाम करो मेरे पास क्या आयो, नहीं, चूंकि नबी है लिहाजा अपनी कौम पर हुज्जत है, तो जो नबूवत का काम है ना वो इंसानियत के लिए पूरा एक निजाम बनाकर देना जिसमें इबादत भी है, जिसमें खाना पीना भी है, जिसमें माश भी है, जिसमें माशरती जिंदगी भी है, जिसमें सियासी जिंदगी भी है कि हाकिम कौन होना चाहिए, ये पूरा निजाम। याजूज माजूज ने फसाद किया हुआ, ज़ुल्क़रनैन की कौम आगे कहती है कि याजूज माजूज इन्होंने जो है फसाद ऐसा किया है कि कोई बंद बना के दें हमारे इनके दरमियान, सूरह कैफ की आयत। हजरत ज़ुल्क़रनैन ये नहीं कहते कि ये बंद बनाना, ये ब्रिज बनाना उस वक्त की जबान में कह लें, या रोकना, ये मेरा काम नहीं है, मैं तो नबी हूं, तो आपको मैंने कितनी मिसालें दे दी। अच्छा आ जाइए एक बिल्कुल और फैमिली लाइफ की मिसाल, के सूरह मुजादिला की जो पहली आयत है, हुज़ूर मुकर्रम के पास एक खातून आई आकर कहा कि मेरे शौहर ने मुझे ज़िहार का सीगा कह दिया है, खुलासा यह कि वर्बल अब्यूज की है, मेरे साथ ज्यादती की है। हुज़ूर मुकर्रम ने सामने पलट कर यह जवाब नहीं दिया कि मैं बद्र व खैबर व अहद व खंदक लड़ने वाला हूं, ये तुम्हारा फैमिली लाइफ का मैटर, ये एक अकेले क्या मेरे पास लेकर आ गई हो। आप समझ रहे नबूवत का काम, नबूवत पे बात हो रही है, तो ये मैं इसको अब खुद हल करो उसको, ना ना, ना। बल्कि अल्लाह ताला ने सूरह मुजादला की एक आयत नाजिल की और वो मैं आपकी खिदमत में अर्ज भी करना चाहूंगा, कद समे अल्लाह कौल लती तुजादिलु का फी ज़ौजिहा, अल्लाह ने सुना उस शिकायत को कि जो एक जौजा ने आपसे आके की अपने शौहर के लिए, अल्लाह इस पर आयत नाजिल कर रहा है, यानी कितना इंपॉर्टेंट मसला ये, और आई है वो हुज़ूर मुकर्रम के पास और अल्लाह ने कहा कि वह तश्तकी अल्लाह, और उसने आकर अल्लाह की खिदमत में यानी रसूल अल्लाह की खिदमत में एक शिकायत पेश की, अल्लाह यस्मऊ तहावुरकुमा, अल्लाह उनकी बातों को सुन रहा था शौहर और जौजा की,
इन्नल्लाह समीउन बसीर, अल्लाह सुनने वाला और देखने वाला। एक आयत में अल्लाह ने तीन मर्तबा कहा मैं सुनने वाला हूं, सुनने वाला हूं, सुनने वाला हूं। अगर किसी ने घर में कोई ज्यादती की है, अपनी जौजा के साथ हाथ नहीं उठाया, डोमेस्टिक वायलेंस नहीं किया, वर्बल अब्यूज किया, याद रखिएगा ये। ये बात मतलब हम ये समझ रहे होते हैं कि हम कहीं फर्श पर आकर बैठ गए, हमने आंसू बहा लिए, बहुत बड़ा मकाम है, इसमें कोई शक नहीं। लेकिन अगर आप हक्कुन नास में कोताही कर रहे हैं, कितनी मरतब अर्ज कर चुका हूं कि कुछ लोग होते हैं कि जो घर के बाहर बड़े अच्छे अखलाक के होते हैं, लेकिन घर के अंदर पहुंचे तो शैतान, उससे बड़ा कोई अब्यूज करने वाला नहीं होता। घर के अंदर इसी तरह से बात कर लेंगे, घर के अंदर पहुंचेंगे, घर के बाहर, अंदर पहुंचेंगे जब तक के दो चार बुरे अल्फाज, और मैं वो लफ्ज नहीं कहना चाहता इस मेंबर हुसैन से, वो जब तक के अब्यूज ना कर दें उस वक्त तक उनकी बात ही नहीं पूरी होती। आपको अगर अल्लाह अज़्ज़ा व जल ने रसूल अल्लाह की शरीयत के मुताबिक अर्रिजालु कवामून अला निसा, यकीनन ऐसा है कि मर्दों को एक अथॉरिटी दी है मस्तूरात पर, ये कुरान की आयत है। किसी को बुरा भी लगे अगर, तो मस्तूर अगर कोई खातून है तो वो भी इस बात को समझे कि अल्लाह सुभान व तआला ने बहरहाल एक विलायत अता की है घर में, और ये जो विलायत है ये अल्लाह के हुक्म से, इसका मतलब डिक्टेटरशिप नहीं, इसका मतलब रिस्पॉन्सिबिलिटी है। इसे घर में एक रिस्पॉन्सिबिलिटी होनी चाहिए, किसी ना किसी की होनी चाहिए। अल्लाह ने बगैर वली के सिस्टम छोड़ा ही नहीं। अल्लाह ने बगैर वली के तो सिस्टम, सबसे पहले तो अल्लाह वली है, इन्नमा वलीयुकुमुल्लाह, विलायत मुतलका है, वह रसूल फिर रसूल वली है, वह लजीन आमन लजीन यकीमुन सलाह वदीन तकाम राकिउन, फिर वो वली है कि जो नमाज को कायम करे, रुकू के आलम में ज़कात दे, मौला अली वली है। ये आयत नाजिल हुई थी मौला अली के ज़कात देने पर, जानते हो ना। उसके बाद में और कम से कम एक साहब थे जिन्होंने कोशिश की कि बार बार मैं अंगुश्तरी दूं तो आयत आ जाए, आई नहीं आयत। देखो अली की बराबरी करने के लिए ज़कात देने वाला अच्छा अमल भी करोगे ना, तो लानत तो नाजिल हो सकती, आयत नाजिल नहीं हो सकती। तो विलायत के निजाम के बगैर अल्लाह नहीं छोड़ा, अल्लाह वली, रसूल वली, मौला अली वली। गैबत के जमाने में फुकहा को वली करार दिया गया कि उनके पास एक खास कायदे के मुताबिक विलायत, और घर के अंदर शौहर को विलायत दी गई, उससे पहले बाप को विलायत दी गई। विलायत का मतलब क्या, विलायत का मतलब है कि एक सिस्टम, जिस सिस्टम में आप है। और याद रखिएगा कि जिसे अल्लाह की विलायत ना पसंद हो वो शैतान की विलायत में चला जाता है। यहां पर ये नहीं हो सकता कि मैं अल्लाह की विलायत से निकलूंगा तो मैं न्यूट्रल रहूंगा, न्यूट्रलिटी अल्लाह के निजाम में है ही नहीं। मैं कुछ कहना चाह रहा हूं, ये नारा हमेशा हर मजलिस में लगता है, जबान के साथ दिल बोला, अली मौला, अली मौला। ये आपको पता है, ये बाबा जहीन ताजी एक थे जो शायर अहले बैत थे, उन्होंने अपनी किताब लुमात जमाल में इसको लिखा, और ये दरहकीकत एक पूरी नज्म थी। अल्लाह जाने किस खुलूस के साथ लिखी थी उन्होंने, कि उनका नाम तो शायद ना पता हो मोमिनीन को, लेकिन उनके लिखे हुए अल्फाज वो हर मजलिस की जीनत बन गए। सुनाऊं, मैं आपको सुनाऊं, साथ चलेंगे मेरे। उसका मतलब शुरू होता है अली मौला, अली मौला, अली मौला, अली मौला, जबां के साथ दिल बोला,
अली मौला, अली मौला।
अली जाहिर है, मजहर है, मुकद्दम है, मुअख्खर है। अली औला, अली औला, अली मौला, अली मौला। अली नफ्से पयंबर है, अली बेहतर है, बरतर है। अली नफ़से पयंबर हैं, अली बेहतर हैं, बरतर हैं। हर एक मीज़ान में तोला,
अली मौला, अली मौला,
अली मौला। फिर कहते हैं आगे, अली की बादशाही है, हाँ। ये उनके लिखे अली की बादशाही है, अली इसमें इलाही है। तो क्या नतीजा हुआ? अली की बादशाही है, अली इसमें इलाही है, अली ने सिर हक खोला, अली मौला, अली मौला, अली मौला, यो अली। भी एक मिसाल बाकी है, कहते अली ने सिर हक खोला, अली मौला, अली मौला। अच्छा जब आप अली मौला कहते हैं तो दुनिया के गम हो, परेशानियां हो, वो दूर हो जाती हैं या नहीं हो जाती? वो दुनिया जितना डिप्रेशन हो, जितना टेंशन हो, कोई और फिक्रें हो, मजलिस इमाम हुसैन में आए, अली मौला कहा, अली मौला, अली मौला, ये कि दिल हल्का हो गया कि मौला आपसे जुड़ा हुआ हो। तो इस बात को लिखा कि अली मौला, अली मौला, अली मौला, अली मौला, जबान के साथ दिल बोला, अली मौला, अली मौला, अली जाहिर है, मजहर है, मुकद्दम है, मौखर है, अली औला, अली औला, अली मौला, अली मौला, अली नफ्से पैगंबर है, अली बेहतर है, बरतर है, हर एक मीजान में तोला, अली मौला, अली मौला, अली की बादशाही है, अली इसमें इलाही है, अली ने सिर हक खोला, अली मौला, अली मौला। जहीन उनका नाम है, जहीन मस्त मौला ने, जो मौला की मोहब्बत में मस्त है, जहीन मस्त मौला ने शराब इश्क मौला में। अब ये मिसाल अगर आप यहां ना समझ पाए तो पता नहीं कहां पढ़ूंगा फिर मैं। जहीन मस्त मौला ने शराबे इश्क मौला में गमे कौनैन को घोला, अली 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 मौला, अली मौला, अली मौला, है मेरे साथ। अच्छा मुझे आगे बढ़ने, यो अली। तो मैं क्या कह रहा था, अल्लाह ने विलायत के निजाम के बगैर नहीं छोड़ा। तो उस विलायत के निजाम में यह है कि जब एक नबी के पास एक खातून आए, और वो भी सरवर अंबिया के पास, एक अपने पर्सनल मामले की शिकायत लेकर, तो नबी उस मामले को भी हल करेंगे। सूरह मुजादिला वो वाहिद सूरह है कि जिसकी हर आयत में अल्लाह है। ये दीनियात का सवाल हो गया, कौन सा वो सूरह है कि जिसकी हर आयत में लफ्ज अल्लाह है? वो सूरह अलहम भी नहीं है, सूरह अलहम की हर आयत में लफ्ज अल्लाह नहीं है। अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर रहमान रहीम में लफ्ज अल्लाह नहीं है। और कुरान का कोई सूरा ऐसा नहीं कि जिसकी हर आयत में लफ्ज अल्लाह हो सिवाय सूरह मुजादिला के। और वो इसलिए नाजिल हुआ है कि एक खातून ने आके शिकायत की, और अल्लाह ने तीन मरतबा कहा कि अल्लाह सुनने वाला, सुनने वाला, सुनने वाला। यानी अगर घर में भी कोई ऐसी बात कर रहा है कि जो कोई और नहीं सुन रहा, कितनी मरतबा दिल में कोई तकब्बुर आ जाता है कि अरे इसका कौन पूछने वाला है, मैं जो कह दूंगा, जिसका कोई पूछने वाला ना अल्लाह सुन रहा है। जी अल्लाह सुन रहा है। और ये दूसरी तरफ से भी हो सकता है, हो सकता है कि कभी किसी खातून की तरफ से कोई गलत अब्यूज हो रहा हो, या सास साहिबा की तरफ से, बहू साहिबा की तरफ से। मैं इस मसले में डिटेल में नहीं जाने वाला, लेकिन मैं एक लफ्ज कह के इशारा कर दिया बस, मजलिस इमाम हुसैन की बरकत से एक लफ्ज ही काफी होता है, बाकी आप खुद समझदार हैं। तो नबी इस काम को भी हल करेंगे। अब मैं आपकी खिदमत में क्या कह रहा हूं, हजरत आदम से नबूवत शुरू हुई है, तमाम अंबिया का तो जिक्र पॉसिबल ही नहीं, हमें सबके खैर 1,24,000 के तो नाम भी हमें नहीं पता, हमें तो खाली 25 अंबिया के तकरीबन नाम पता है, इससे ज्यादा कुछ नाम भी नहीं पता। एक बड़े खतीब और जाकिर थे, वफात पाकर अल्लाह ताला गरीक रहमत फरमाए, वो कहते थे कि किसी भी मुसलमान बच्चे से भी पूछो नबी कितने, कहेगा 1,24,000। उसको पूछो अच्छा नाम बताओ, का नहीं पता, 25 के नाम गिनवा देगा अगर उसको पता होंगे बाकी नाम। कहते 1,24,000 में से खाली 25 के नाम आते, तुम बाकी तो क्यों मान रहे हो 1,24,000? इसलिए नबी ने कहा 1,24,000 थे। अच्छा जिन नबियों के ना नाम पता ना उनकी उम्र पता, और जाहिर जब नाम नहीं पता तो फिर उनकी वल्दियत भी नहीं पता, सिलसिला भी नहीं पता, लेकिन थे नबी, उनका इलाका भी नहीं पता, उनकी कौम भी नहीं पता, बस मुस्तफा ने कह लिया तो मान लिया, यही ईमान का तकाजा है। तो अंबिया को ना देखा ना पता है, ना नाम पता है, ना इलाका पता है, ना कौम पता है, मान लिया। एक वसी को गदीर के मैदान में हाथों पर भी उठाया, मरकुत को बोला तो अभी मानने को तैयार नहीं हो भाई, तो अब नबुवत का काम। अल्लाहुम्मा सल्ला अला, तो इसलिए मैं कह रहा हूं कि ज़ाहिर सिलसिला मजालिस में जिन अंबिया के नाम हमें पता भी हैं उनकी भी कोई तारीख को बयान तो हो नहीं सकती, 25 अंबिया की तारीख तो नहीं बयान हो सकती एक या दो मजलिसों में, यह आता इशारा भी नहीं आ सकता। तो हमने इरादा फकत यह किया कि हमें हजरत आदम अलैहिस्सलाम से लेकर, क्योंकि वो अबुल अंबिया है, अबुल बशर है, पहले नबी है, और यह अर्ज कर चुका हूं कि अल्लाह ने हिदायत लेने वाले इंसान से पहले हिदायत देने वाले आदम को भेजा। अल्लाह का निजाम है कि नबी ऐसा हो नहीं सकता कि कोई जमीन पर इंसान बगैर हिदायत के रह जाए, हिदायत लेने वाला हो, हिदायत देने वाला ना हो, ये इम्पॉसिबल है। और ये भी याद रखिएगा कि अल्लाह का वैसे ही निजाम तकवीन ये है कि जब कहीं कोई जरूरत पेश आने वाली हो उस जरूरत के लिए इंतजाम पहले से किया जाए। ये आपके वजूद में है या नहीं? जब बच्चा मां के शिकम में आता है तो उसके लिए उस वक्त की जो जरूरत है वो मयसर है वहां या नहीं है? उसकी गिजा वहां पर मयसर है या नहीं है? ये अल्लाह के अदल के खिलाफ है, अदल से जोड़ रही बात, अल्लाह के अदल के खिलाफ है कि एक जरूरत हो और अल्लाह उसको पूरा ना करे। बच्चा जब मुतवल्लिद होता है उसके लिए फौरन गिजा की जरूरत अल्लाह ने मां के वजूद के अंदर ही रखी है कि बच्चे को कहीं और मां को ले जाना भी ना पड़े, अपने वजूद में जरूरत, बाद में जरूरत के लिए जो एहतमाल, जो इम्कान है और जो एहतमाम है वो पहले। जब शिकम मादर में है तो अभी उसको वो सीने मादर की जरूरत अभी नहीं है, लेकिन वो एहतमाम पहले से शुरू हो जाता है। कहने का मकसद है कि जो रिस्क चाहिए, जो जरूरत है, उसका एहतमाम पहले से, और हर फितरी जरूरत का अल्लाह ताला ने एहतमाम पहले से किया हुआ है। अल्लाह ताला ने हमारी फितर में भूख और प्यास रखी है, ये इम्पॉसिबल है, अल्लाह की अदालत के खिलाफ है कि अल्लाह ये कह दे कि भूख और प्यास रखी है लेकिन हर खाना हराम है, हर पीना हराम है, तो अल्लाह आदिल नहीं है। फिर अल्लाह सुभान व तआला की तरफ से ये हो सकता है कि देखो ये खाना हलाल है ये हराम है, जब तक कि अल्लाह कुछ हलाल ना बताए तो मुमकिन नहीं है कि अल्लाह भूख रखे हमारे वजूद में। जब तक कि कोई हलाल पानी पीने के लिए ना हो मुमकिन नहीं है कि अल्लाह प्यास को रखे। और भी मिसालें दे सकता हूं, आप खुद समझ सकते हैं। अब सवाल, हर इंसान के फितरी वजूद में कमाल की ख्वाहिश है या नहीं? कमाल की ख्वाहिश है, किसी भी इंसान से पूछ ले, क्या यह मुमकिन है कि कमाल की ख्वाहिश अल्लाह रखे और कोई एग्जाम्पल ना रखे? अल्लाह की अदालत के खिलाफ है। मैं नबूवत पे एक और दलील दे रहा हूं अखली, अल्लाह की अदालत के खिलाफ है कि आप में कमाल तक जाने की ख्वाहिश रखी है लेकिन किसी एग्जाम्पल को रखा नहीं कि जिसे देखकर कमाल तक पहुंचो। अल्लाह की ऐन हिकमत के मुताबिक है, अल्लाह ने अपने ऊपर फर्ज किया है, मैं एक नमूना रखूंगा, एक प्राइम एग्जाम्पल रखूंगा, आदम अलैहिस्सलाम से शुरू है। अच्छा, फिर मैं इसलिए नबूवत के बारे में जब बात होगी शायद आज और थोड़ी सी कल, तो आदम अलैहिस्सलाम और फिर पांच उलुल अज़म अंबिया, यही मैं सिलेक्शन कर सकता था कि कुछ एक एक जुमला कह दूं। आदम अलैहिस्सलाम, नूह अलैहिस्सलाम, फिर इब्राहिम अलैहिस्सलाम, मूसा अलैहिस्सलाम, ईसा अलैहिस्सलाम और हुज़ूर मुकर्रम सल्लल्लाहु अलैहि वालि वसल्लम, बुलंद दर सलावात भेजते हैं। कोशिश करूंगा कि वो बातें कुछ याद दहानी करवा दूं अपने लिए भी कि जो इतना ज्यादा रिकॉल नहीं होती। आदम अलैहिस्सलाम का वाकया मैंने भी यहां से पढ़ा, आपने भी बार बार सुना हुआ है कि आदम अलैहिस्सलाम की शख्सियत इतनी है कि अल्लाह ने मलाइका को झुकवाया आदम के सामने, फिर जब आदम को खल किया तो जन्नत में रखा। अब सोचिएगा, वहां जन्नत में एक दरख्त के पास जाने से मना किया, ला तकरबा हाज़िश शजरा, दोनों को मना किया, आदम और हव्वा को, कि दरख्त के करीब नहीं जाना। हव्वा को भी अलग से खल किया, कोई आदम की पसली से खल वगैरह करने की बात हमारे यहां पर इस तरह से नहीं मिलती, अलग से खल किया, लेकिन पहले आदम को खल किया और उसके बाद फिर जन्नत में रखा। जन्नत में उस वक्त तक शैतान आ सकता था, उसकी रसाई थी, अब कितनी रसाई थी यह भी एक गुफ्तगू है। और हजरत आदम की जो जन्नत थी वो भी कौन सी वाली जन्नत थी? जन्नत का एक आली तरीन रुतबा था या नहीं? कुछ और ऐसी जन्नत थी कि जो किसी निचले दर्जे की जन्नत थी? इस तफसीरी बहस में जाए बगैर इस वक्त उसकी जरूरत नहीं। बहरहाल वो शैतान भी जो आ सकता था कि जन्नत के अंदर तक आ सकता था, ये खाली दरवाजे तक आके कह सकता था, ये भी एक बहस है। बहरहाल लेकिन उसने आके कहा कि कासम हुमा, कसम खाई आदम और हव्वा के सामने, कुरान की आयत है सूरह आराफ, इन्नी लकुमा लमिना नासिहीन, मैं तो आप दोनों को नसीहत करने वालों में से हूं। आपको दरद के पास जाने से इसलिए अल्लाह ने मना किया कि अगर चले गए तो या तो तुम भी मलक बन जाओगे और या फिर यह कि इस दरद के पास जाने का नतीजा यह है कि हमेशा के लिए जन्नत में रहोगे। और अब खुलासा इस बात का ये नऊज़ु बिल्लाह मिन ज़ालिक, चूंकि अल्लाह ये नहीं चाहता नऊज़ु बिल्लाह कि मसलन तो हमेशा के लिए जन्नत में रह जाओ, तो ऐसा ना हो कि तुम दरद के पास चले जाओ, तो मैं आया हूं आपको ये कहने के लिए कि मैं कसम खाता हूं कि मैं आपको नसीहत कर रहा हूं। अच्छा, ये आदम अलैहिस्सलाम कैसे उसकी बात को कबूल कर लेंगे इतनी आसानी से? उसका जवाब यह है कि आदम अलैहिस्सलाम एक ग्रोन अप मैन अल्लाह ने खल्क किए, ये नहीं कि बच्चे से होते 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 बड़े हुए। और ये पहला मौका है कि कोई अल्लाह की झूठी कसम खा रहा है। आदम अलैहिस्सलाम ये सोच नहीं सकते थे कि कोई अल्लाह की कसम भी झूठी खा सकता है। देखें ये पस्ती हमारे माशरे की कि अल्लाह की कसम, कुरान की कसम, हजरत अब्बास की कसम, और उसके बाद कुछ भी कर लो, कोई इसकी सेंटिटी का एहसास ही नहीं है, कोई इसकी डिविनिटी का एहसास ही नहीं कि हम क्या कह रहे हैं। कोर्ट्स में तो हाथ कुरान पर रखकर ही झूठ बोला जाता है, हमें एहसास ही नहीं कि कुरान को गवाह बनाकर क्या कर रहे हैं। हजरत आदम अलैहिस्सलाम ये एक्सपेक्ट नहीं कर सकते थे हत्ता शैतान से भी कि कोई अल्लाह की झूठी कसम खाएगा। बहरहाल तरके औला हो गया। अल्लाह ने भी जो कहा था कि दरद के करीब नहीं जाना, इसका मतलब ये नहीं था कि कोई हराम है, किसी वजह से कहा था कि नहीं जाना, वो वजह अर्ज कर देता हूं। एक तो था जाहिर उसकी तफसीर है कि गंदुम का दरख्त था, एक बातिन की और तफसीर है जो इमाम ने फरमाई, फरमाया कि दर हकीकत वो नूर पंजतन पाक था और अल्लाह ने हजरत आदम से यह कहा था कि वहां ना जाइएगा, यानी यह कि आप इसमें शामिल नहीं हो सकते। आप नबी हैं, आपको हमने पहला खलीफा बनाया है जमीन पर, लेकिन आप वो नहीं है कि इनमें शामिल होंगे, तो आप दूर रहिएगा। यानी मकाम में नबूवत, मकाम में विलायत जो रसूल अल्लाह का और मौला अली का है, मकाम में पंजतन, उससे दूर रहिएगा, आप वहां शामिल इनमें नहीं हो सकते। शैतान ने झूठी कसम खाई कि आप चले जाएं तो हो जाएंगे, बात समझ में आ रही है? अब वो डिसीव हो गए, चले गए, अल्लाह ने जन्नत से निकाला। जुमला कहने लगा हूं, आदम भी अगर वहां पहुंचने की ख्वाहिश करें, फिर से रिफ्रेस कर रहा हूं, आदम भी अगर ये तमन्ना कर लें कि मैं भी कोई अली के जैसा हो जाऊं, अल्लाह उनको जन्नत से निकाल देता है। फिर जुमला बदल रहा हूं, आदम भी ये कोशिश करें कि मैं अहले बैत में आ जाऊं, घुस जाऊं, शामिल हो जाऊं, तो अल्लाह जन्नत से निकाल देता है। आदम को अल्लाह ने बख्शा, आदमी की क्या औकात है। एक और जुमला कह रहा हूं, अल्लाह ना किसी आदमी को बख्शेगा ना किसी औरत को जो अहले बैत में शामिल होने की कोशिश कर रहा है। अहले बैत का मकाम उनके लिए। अब यहां पर सीखने की बात क्या है? सीखने की बात यह है कि एक बड़े अच्छे मुफस्सिर है, मैंने उसमें एक नुक्ता देखा, क्या देखें, शैतान ने आदम अलैहिस्सलाम के सामने कसम खाई कि मैं नसीहत करने आ जाऊं, नसीहत करने की कसम खाई और जन्नत से निकलवाया। हमारे लिए तो कसम खाई है फबे इज्जत का लगवियन नो मजमईन, मैं कसम खाता हूं तेरी इज्जत की कि मैं बहकाऊंगा। जिसको नसीहत करने की कसम खाई उसको जन्नत से निकलवाया, जिसको बहकाने की कसम खा के बैठा हुआ है उसका क्या हाल करेगा, क्या हासिल करेगा? तो कितना अलर्ट रहना है। इन्हों लोगों मधु मुबीन, खासतौर पर जब तन्हाई में हूं, बस एक जुमला काफी है। आज के जमाने में वलीउल्लाह वो नहीं है कि जो बहुत लंबी लंबी नमाजें पढ़कर हजार हजार मरतबा कोई जिक्र घुमाता रहे। आज के जमाने का वलीउल्लाह वो है कि जो तन्हाई में भी अपने अल्लाह को याद करके अपने आप को गुनाहों से बचा ले। वलीउल्लाह वो है। एक जमाना था कि जब वालदैन कहते थे कि देखो बुरे दोस्त से बचना, आज हर एक की जेब में बुरा दोस्त है। मजबूरन आप चाहे ना चाहे आपकी जेब में, दुनिया का निजाम ऐसा बन गया कि इसके ऊपर गुजारा नहीं कर सकते। आप कहीं बुरे दोस्त के पास जाने की जरूरत नहीं है कि मैं बुरे दोस्त के पास चला गया तो वो बहकाएगा, नहीं नहीं ये यहीं पर। बिल्कुल अवेलेबल हाथ में। पहले जमाना था कि जब किसी को बुरा काम करना होता था वो कहता था मोहल्ले से बाहर जाके कुछ करूंगा, इसलिए कहीं को देख ना ले, मेरी इज्जत चली जाएगी। अब ये कि जिसको जितना बुरा काम करना है वो इतना और तनहाई में जाता है अपने घर में, हर तरह का शैतान अवेलेबल। आप जानते हैं, मैं तो तजक्कुर के लिए खाली कह रहा हूं, वलीउल्लाह वो है कि जो वाकई अपने आप को बचा ले, खुदा की कसम। और ये आसान नहीं है, ये आसान नहीं है। लेकिन अगर कभी कहीं मिसहैप कोई हो जाए, कोशिश करें कि जितना जल्द हो सके रब की बारगाह में आए, या सरीर रजा, जलम तो नफसी, परवरदिगार मैंने अपने नफ्स पर जुल्म किया, और वतजरातु बिजहली, मैंने जहालत की वजह से जुरत कर ली, तो इसलिए परवरदिगार मैं आया हूं तेरी बारगाह में, जितना जल्दी हो सके आ जाए, कहे परवरदिगार माफ कर दे। इस धोखे में शैतान धोखा देता है कि अरे एक दफा हो गया तो अब दूसरी दफा, तीसरी दफा, चौथी दफा। और ये भी शैतान का खतरनाक धोखा है कि वो इनबिल्ट हमारे वजूद में करवा दे कि देखो तुम कुछ भी कर लो तुम इससे तो बच नहीं सकते। यानी इसका मतलब है कि हम हार गए, हिम्मत हार गए। नहीं नहीं, हिम्मत नहीं हारे। तो मौलाना साहब क्या करें? जाहिर है कि इसके लिए एक बात तो यह है कि अगर किसी में खुदा ना खासा कोई ऐसी मुश्किल में है तो ज्यादा से ज्यादा तन्हाई से अवॉइड करे, जिक्र खुदा करे, बावजू रहे। बावजू रहना ये खुद शैतान के वसवसों को दूर करता है। और आप हमेशा दो रकत नमाज इस नियत से पढ़ा करें कि परवरदिगार मैं शैतान के वसवसों से बचने के लिए ये दो रकत नमाज पढ़कर हदिया कर रहा हूं रसूल अल्लाह की खिदमत में, कि वो अव्वले कायनात अफजले कायनात है। तो मैं इसलिए हदिया कर रहा हूं कि मुझे एक ऐसी तौफीक नूर हासिल हो जाए कि मैं इससे बच लूं। हजरत आदम अलैहि सलाम को उसने कसम खाकर बहकाया, नूह अलैहि सलाम, इब्राहिम अलैहि सलाम, मूसा अलैहि सलाम। जिक्र तो मुझे मेरे ख्याल में शायद अब वक्त नहीं है कि मैं इस तफसील में जाऊं, कल यहां से बात शुरू करेंगे कि मैं एक एक उल अजम नबी का जिक्र भी करूं, और फिर मौला अली अलैहि सलाम ने एक एक नबी के लिए यह भी फरमाया कि उनके साथ ये हुआ था और मैंने ये किया तो अना अफजल। अली शऊर की सरहद में आ सका भी नहीं, ये इंतहा अली है कि इंतहा भी नहीं। और अली खुदा व मोहम्मद के बाद सबसे बुलंद, सारे अंबिया से अली खुदा व मोहम्मद के बाद सबसे बुलंद, ये मेरे जहन की हद है मगर पता भी नहीं कि क्या मकाम है। जैसे अली की मोहब्बत पे मौत आई है, मजा तो यह है कि मर भी गया, मरा भी नहीं। और अली से हश्र में अल्लाह खुद ये कह देगा कि कोई तेरा जो नहीं है तो फिर मेरा भी नहीं। यो अली, तमाम अजादारों के लिए चंद दकीके हैं, तो मैं उस बहस को नहीं छेड़ना चाहता कि मैं शुरू करूं नूह अलैहि सलाम से, तो फिर मैं पहुंच नहीं पाऊंगा हुजूर मुकर्रम तक, इसलिए ये कल के लिए। लेकिन आज की गुफ्तगू जो चंद लम्हों में हो सकती है मंजिल मसाइब से पहले, वो ये कि नबूवत वो पूरे निजाम के लिए है, हत्ता आपके खाने पीने के लिए। अब मैं एक छोटी सी बात सुना दूं आपको, मैंने आपको सुनाया हजरत मूसा अलैहि सलाम की कौम ने पानी मांगा, हजरत ईसा अलैहि सलाम की कौम ने खाना मांगा, हजरत ज़ुल्क़रनैन की कौम ने बंद मांगा, रसूल अल्लाह के पास एक खातून आई शिकायत लेकर, ये सारी मिसालें दी मैंने। सादिक अली मोहम्मद खाना तनावुल फरमा रहे थे, कोई और तशरीफ फरमाते उनके साथ जो अपने आप को इमाम कहते थे। जब खाना खत्म हुआ, ये इसका जवाब भी है या रसूल अल्लाह मदद या अली मदद, जब खाना खत्म हुआ इमाम ने कहा अल्लाहुम्मा हाजा मिन कव मिन रसूल का, अल्लाह तेरा शुक्र है ये खाना तेरी तरफ से था और तेरे रसूल की तरफ से था, खाना रसूल अल्लाह की तरफ से। उन्होंने कहा जाल तमाल अल्लाह शरीका, कि अल्लाह के साथ शरीक बनाया हुआ है आपने, इमाम को कह रहे हैं, ये तो शिर्क कर दिया आपने, यानी अल्लाह का शुक्र करने के साथ रसूल अल्लाह का शुक्रिया भी किया, ये तो शिर्क हो गया। इमाम ने कहा वही हक वाय हो तुझ पर, इमाम को सिखाएंगे। इमाम ने कहा वही हक वाय हो तुझ पर, क्या सूरह तौबा की आयत नहीं पढ़ी तूने कि मा नकमु इल्ला अन अग्नाहुमुल्लाहु व रसूलुहु मिन फज़ले, के वो के जो نقمتوں میں، مشکلوں میں، مصائب میں تھے، اللہ اور اس کے رسول نے اپنے فضل سے انہیں غنی بنا دیا. اللہ تو اپنے فضل کے ساتھ رسول اللہ کا ذکر کرے، میں اپنے کھانے میں اللہ کا اور رسول اللہ کا شکریہ ادا کروں تو شرک ہو جائے گا کیا؟ جی، تو نبی آپ کو جوڑ رہے ہیں اللہ سے. اور یہ تو وہ نبی ہیں کہ جن کے لیے، کیونکہ سال گزشتہ تو پورا عشرہ ہو چکا ہے، اس لیے اور مزید تفصیل کی ضرورت نہیں، لیکن وہ آپ کے ذہن میں ریکال ہو جائے. یہ تو وہ نبی ہیں کہ جن کے لیے اللہ نے قرآن میں ایک ایک عضو کا ذکر کیا. لا تجعل یدک، اے نبی آپ کے ہاتھ. واقم وجہک، اے نبی آپ کا چہرہ. پورے قرآن میں کہیں نہیں ہے حضرت موسیٰ کے ہاتھ، حضرت عیسیٰ کا چہرہ، ایک ایک جز کا ذکر نہیں ہے. قلب، آپ کا قلب. لا تحرک لسانک، آپ کی زبان. نہ فثیابک، آپ کے کپڑے. آپ کے کپڑے، مرحوم علامہ طالب جوہری صاحب کا جملہ یاد آ گیا کہ وہ کپڑے جو چند لمحوں کے لیے حضور کو اپنے ذمن میں لے لیں، اللہ اس کا ذکر قرآن میں کرے، تو وہ ابو طالب جو 40 سال تک محمد کو اپنے ساتھ لے کر. بس سن لیجیے گا آپ، ایک منزل پہ بات پہنچ رہی ہے، سن لیجیے گا بس. یعنی آپ کا چہرہ، آپ کی آنکھیں، آپ کے ہاتھ، آپ کی زبان، یہ سب قرآن کی آیت ہے. آپ کے کپڑے، قریہ تک آپ کا علاقہ. اللہ اکبر، سورہ محمد میں آیت ہے، اے نبی آپ کا قریہ. جس اللہ نے رسول سے کہا آپ کا چہرہ، آپ کی آنکھیں، آپ کی زبان، آپ کے ہاتھ، اسی محمد نے پھر علی سے کہا لحمی دمو کا دمی، اے علی تیرا گوشت میرا گوشت، تیرا خون میرا خون، تیرا نفس میرا. مل کے سلوات بھیجو نام حیدر کر. ٹھیک ہے، یہ تسلسل محسوس ہو رہا ہے جی. بس انہی کی ایک علی بیٹی ہیں زینب سلام اللہ علیہا، محمد کی نواسی ہیں، علی کی بیٹی ہیں. مصائب پہ میں آؤں گا بھی، کیونکہ جن دو شہزادوں کا ذکر ہونا ہے. آپ اپنی حاجات کی برابری کے لیے خاص طور پر بیوی زینب سے توسل کرتے ہوئے دو میں سے سن لیں گے مجھ سے؟ آپ اپنی حاجات کو مد نظر رکھیے گا، اس لیے کہ ان میں دعا مانگی جا رہی ہے بیوی زینب کے وسیلے سے. بنت خاتون جنا، فاطمہ کی بیٹی ہے نا، بنت علی ہے زینب، گلشن فاطمہ زہرا کی کلی ہیں زینب، کبھی زہرا کبھی حیدر کبھی آغوش نبی. کن کن گودیوں میں ہے؟ کبھی زہرا کبھی حیدر کبھی آغوش نبی، یعنی قرآن کی گودی میں پلی ہیں زینب، یعنی قرآن کی گودی میں پلی ہیں زینب. اور جب بھی تیرا نام لیا ٹل گئی ہر ایک مشکل، یہ تیرا نام ہے یا ناد علی ہے زینب. نہ ایک تاریخی نعرہ کہہ دیں گے، حاجات یو علی، حاجات کی برابری کے لیے، یہ تیرا نام ہے یا ناد علی ہے زینب؟ ناد علی ہے بی بی زینب. روایت میں ہے کہ جب امام حسین قرآن پڑھ رہے ہوتے، یہ ہیں سارے فضائل کے جملے، لیکن آپ کا قلب آمادہ ہے، آپ کسی بھی کیفیت میں سن لیں. حاجات کی برابری کے لیے دل میں رکھیے گا، تمام مریضوں کے شفا یابی کے لیے، اولاد کی، کسی ماں کے دل میں کوئی دعا ہے اس کے لیے، گھر کی کوئی دعا ہے. آج ذکر ہوا کہ آپ رسول اللہ کو وسیلہ بنائیں، اہل بیت کو وسیلہ بنائیں، آدم علیہ السلام کا وسیلہ ہیں پنجے تنے پاک، جو کسی کی حاجت ہے. امام حسین قرآن پڑھ رہے ہوتے، بی بی زینب آ جاتی، تو قرآن کی تلاوت روک کر امام حسین بی بی زہرا بی بی زینب کے احترام میں کھڑے ہو جاتے. جیسے رسول اللہ بی بی زہرا کے احترام میں کھڑے ہوتے تھے نا، ویسے ہی امام حسین بی بی زینب کے احترام میں کھڑے ہوتے تھے. یعنی میں کہنا چاہتا ہوں کہ جن بی بی کے احترام میں دو دو قرآن اپنے مقام سے بلند ہو جائے، جس بی بی کے احترام میں قرآن صامت بھی بلند ہے اور قرآن ناطق بھی بلند ہے، انہیں ثانیہ زہرا بی بی زینب کبریٰ کہتے ہیں. یہ وہ بی بی جن کے فضائل بھی ایسے ہیں جو شمار سے باہر, لیکن مصائب بھی ایسے ہیں کہ جو ام المصائب ہیں. مصیبتوں, میں ترجمہ کرتے ہوئے کیا کہوں کہ جن تک پنجتن کی ہر مصیبت, وہ بی بی زینب تک پہنچی ہے. اس لیے کہ جن بی بی نے 5 برس کے سن میں رسول اللہ کی وفات کو دیکھا ہے, اس بے وفائی کو دیکھا ہے جو رسول اللہ کے جنازے پر ہوئی, چند دنوں بعد انہی 5 برس کی اور 6 برس کی بی بی زینب نے, 5 یا 6 برس کی, اپنی والدہ پر جلتا ہوا دروازہ دیکھا ہے. انہی 5 برس کی بی بی زینب نے اپنے بابا کی گردن میں رسی دیکھ کر مدینہ کی گلیوں میں پھرایا جانا دیکھا ہے. انہی 5 برس کی بی بی زینب نے ماں کو دربار میں جاتا ہوا دیکھا ہے. انہی بی بی زینب نے, مجھے معاف کیجیے گا جو جملہ کہہ رہا ہوں, دربار میں ماں کو جھٹلایا جانا دیکھا ہے. ثانیہ زہرا ہیں. آج بی بی زینب کے 2 شہزادوں کا ذکر ہے, اون و محمد کا ماتم ہے. آج ام المصائب بی بی زینب کبرا کو پرسا دینا ہے 2 معصوم سے شہزادوں کا. انہی بی بی زینب نے پھر 19 رمضان کوفہ میں باپ کے سر پر ضربت دیکھی ہے, باپ کا زخمی سر دیکھا. روایت میں ہے مولا علی جب مسجد سے جا رہے تھے نا بیت الشرف, ضربت تھی, خون بہ رہا تھا, اصحاب شدید گریا کر رہے تھے. مولا کے اصحاب ازبک بن نباتا اور صحابی جو مولا کے ساتھ تھے, ساسا ابن سوہان, بہت شدید گریا کر رہے تھے. مولا نے سب کو خاموش کرواتے تھے کہ زیادہ نہ, صبر کرو صبر کرو صبر کرو, اس طرح سے کہہ کر تسلی دیتے تھے. لیکن وہ علی جو سب کو تسلی دے کر چپ کرواتے تھے, وہی علی جب گھر میں داخل ہوئے اور بی بی زینب کے چہرے پر نگاہ پڑے, انہیں مولا علی نے چیخ مار کر رونا شروع کیا. اور اس وقت گویا فرمایا کہ اے کوفے والوں, یہ میری بیٹیاں ہیں جو گھر کے اندر ہیں, ایک وقت آئے گا کہ جب دوبارہ یہ کوفے آئیں گی قیدی بنا. دیکھو جب یہ کوفے واپس قیدی بنا کے لائی جائے نا, تو انہیں چادر کا انتظام کر دینا. یہ وہی بی بی زینب ہیں کہ جنہوں نے اپنے ایک بھائی حسن مصطفیٰ کے کلیجے کے ٹکڑے دیکھے. یہ وہی بی بی زینب ہیں کہ جنہوں نے اپنے ایک اور بھائی حسین کا پامال شدہ لاشا دیکھا. یہ وہ 18 بھائیوں کی بنی ہاشم میں وہ بہن ہیں کہ جنہوں نے مقتل میں آ کر کہا اللہم تقبل منا ھذا القربان, پروردگار تو زینب کی جانب سے اس قربانی کو قبول فرما لے. آج ان 2 شہزادوں کا ذکر ہے کہ علماء یوں بیان فرماتے ہیں کہ اون و محمد شروع سے تو نہیں گئے تھے اس قافلے میں, جب 28 رجب کو قافلہ چلا تھا, لیکن جب کچھ قافلہ آگے بڑھا تھا تو عبداللہ ابن جعفر تیار وہ آئے اور امام حسین سے ملحق ہو کر کہتے ہیں, بہت ضعیف ہو چکے تھے, نظر بھی بینائی بہت کم ہو چکی تھی, تو آ کے کہتے ہیں کہ مولا کیا مجھے اجازت ہے کہ میں اپنی زوجہ بی بی زینب سے کلام کر لوں, مجھے اجازت ہے؟ کہا وہ آپ کی زوجہ ہیں, آپ کو اختیار ہے. حضرت بی بی زینب کے خیمے میں تشریف لے گئے, تو ابھی گفتگو شروع ہوتی کہ بی بی نے فرمایا کہ عبداللہ اگر آپ مجھے واپس لینے کے لیے آئے ہیں, دیکھو اب تو رونے کی راتیں آ گئی ہیں, 6 شب اب شب 6 محرم ہو گئی, دن گزرتے چلے جا رہے ہیں, نہیں معلوم اگلے سال تک کون زندہ رہے گا. اب کسے نصیب ہو سکے گا کہ وہ فاطمہ کے لال پر رو سکے؟ اس لیے جتنا ہو سکے صداؤں کو آزاد کر کے رونا, بی بی کی خدمت میں پرسہ ہوتا رہے. آج تو علی کے نواسوں کا ماتم ہے نا. آج جعفر تیار کے پوتوں کا ماتم ہے. آج فاطمہ کے نواسوں کا ماتم. رسول کے نواسے ہیں حسن اور حسین, علی اور فاطمہ کے نواسے ہیں اون اور محمد. اللہ اکبر. حضرت عبداللہ ابن جعفر تیار نے کہا کہ میں, بی بی زینب نے کہا اگر آپ مجھے واپس لینے آئے ہیں نا تو میں آپ کے ساتھ چلی جاؤں گی, اس لیے کہ آپ میرے شوہر ہیں, آپ کہیں گے. لیکن زینب حسین سے جدا ہو کر زندہ تو نہیں جا پائے گی, زینب کا لاشا ہی یہاں سے جا سکتا ہے, جنازہ ہی یہاں سے جا سکتا ہے. عبداللہ ابن جعفر تیار نے کہا کہ اے بی بی, میں آپ کا شوہر ضرور ہوں, لیکن میں آپ کو کوئی حکم دینے نہیں آیا, مجھے آپ کا مقام معلوم ہے, آپ فاطمہ کی بیٹی ہیں. میں تو آپ کے جد کی ایک حدیث پر عمل کرنے آیا ہوں. کیا میرے جد کی حدیث؟ اے عبداللہ کون سی حدیث؟ میرے جد کی حدیث پر عمل کرنا ہے. کہ آپ کے جد نے تو فرمایا ہے کہ جب کوئی مشکل سفر پہ جانا ہو تو صدقہ دے دیا کر. یہ میرے مولا حسین پر مشکل وقت ہے. سفر بہت مشکل ہے, جب حسین پر وقت آ جائے ایک کو اپنی طرف سے حسین پر صدقہ کر دینا, ایک کو میری طرف سے صدقہ کر دیجئے گا آقا حسین. اون محمد حسین کے لیے صدقہ بن کر آئے. شب عاشور یہ ماں سمجھا رہی ہے کہ دیکھو اکبر کا لاشا نہ آنے پائے, پہلے تمہارا لاشا آئے. دیکھو خبردار قاسم کا لاشا نہیں, سب سے پہلے تمہارا لاشا میں دیکھوں. کون سی ماں ایسی ہوگی جو یہ بھی سمجھائے کہ مرنا ہے اور مرنا بھی کیسے مرنا ہے. یہ بی بی زینب سلام اللہ علیہا ہے. اور گویا بی بی یہ کچھ مرسیوں سے عکس شدہ باتیں ہیں جو عرض کر رہا ہوں کہ بی بی زینب یہ فرما رہی ہوں کہ دیکھو رجس پڑا جاتا ہے نا, بتایا جاتا ہے تم کون ہو. یہ نہیں کہنا کہ حسین کے بھانجے ہیں, یہ نہیں کہنا حسین ہمارے ماموں ہیں, بس کہنا حسین کے غلام آئے ہیں یہاں پر لڑنے. اور دیکھو لڑتے لڑتے فرات کے قریب نہیں جانا. دیکھو پانی کے قریب بھی نہ جانا, اس لیے کہ حسین کی سکینہ پیاسی ہے, حسین کا علی اصغر پیاسا ہے. اگر مولا مجھے ہمت دے تو میں انیس کے مرثیے کے چند بند آپ کو سناؤں کہ جب پہنچے اونو محمد لڑتے لڑتے ہمیشہ کہتے تھا حسین کے غلام ہیں, حسین کے غلام ہیں. تم کیوں کہو کہ لال خدا کے ولی کے ہو؟ بی بی زینب سمجھا رہی, فوجے پکارے خود کے نواسے علی کے ہو. جی جہاد حیدری ایسا تھا کہ حیدر کے نواسے ہیں, جعفر تیار کے پوتے ہیں. لڑتے لڑتے فرات کے قریب جاتے کہتے بھائی قریب نہ جائیے گا, اماں نے فرمایا تھا. یہاں تک کہ گھیر کر بنی ہاشم کے شہزادوں کو مارا گیا. اللہ جانے کبھی پسلیوں پر وار ہوا, کبھی پوچھ پر, کندھوں پر. یہ سات اور آٹھ یا آٹھ اور نو برس کے معصوم سے بچے جو بھوکے بھی تھے پیاسے بھی تھے. دیکھو اب سے وہ شبیں آ رہی ہیں کہ جب اپنے بچوں کو پیار کرنا نا تو کہنا یا اللہ. جب دونوں ایک منزل پر گھوڑے سے زمین پر گرے آواز دی مامو جان ہمارا آخری سلام قبول. ایک لاشا عباس نے اٹھایا, ایک لاشا حسین نے اٹھایا. ناگاہ صدا فضا کے رونے کی آئی, دروازے سے اکبر نے یہ آواز سنائی, لوٹی گئی ہائے ہائے پھوپھی اما کی کمائی, مارے گئے دو ساتھ کے کھیلے ہوئے بھائی, عباس علمدار بھی ہمراہ گئے ہیں, خود لاشیں اٹھانے کے لیے شاہ گئے. یہ سنتے ہی قبلے کی طرف جھک گئی زینب, سجدے سے اٹھی جب تو کہا شکر ہے یارا, طالب تھی میں جس کی وہ برایا میرا مطلب, سب مٹ گئے دھڑکے کوئی تشویش نہیں اب. لٹنے سے بی بی زینب کیا دعا کر رہی ہے؟ گریا کرنا, اے اللہ لٹنے سے محمد کی کمائی کو بچا لے. لٹنے سے محمد کی کمائی کو بچا لے, سب قتل ہو پر تو میرے بھائی کو بچا. لاشوں کو شہیدی صفے ماتم میں جو لائے, زینب نے نہ فریاد کی نہ اشک بہائے, سر اہل حرم پیٹ کے روتے ہوئے آئے, بیٹھی رہی سر زانو اقدس پہ چکائے. بی بی بس سر جھکا کے بیٹھی ہوئی تھی. میں اپنے نہ بھائی کی نہ لاشوں کی خبر تھی, لب خوش تھے منہ فختہ میں جا اشکوں سے تر تھی. بانو نے رکھے بی بی سو شہزادہ علی اصغر کی والدہ بیبیوں میں رباب آتی ہیں, بانو نے رکھے زانو زینب پر سر ان کے, اونو محمد کے سر آئے بی بی زینب کے زانو پر, جو بیبیاں تھیں آ گئے منہ کو جگر ان کے, زینب نے جو کی جھک کے رخوں پر نظر ان کے, دکھلائی دیے چاند سے منہ خون میں تر ان کے. اب لاشوں کا عالم کیا تھا یا حسین کہنا, رخسار بھی مجروح تھے, ابرو بھی کٹے تھے, شانے بھی جوتا چاند سے بازو بھی کٹے تھے. اب بی بی زینب فرما رہی ہیں میں نے چند بند چھوڑ دیے, وقت تمام ہو رہا ہے. بی بی اب بچوں سے بات کر رہی ہیں, ماں کی کیا کیفیت ہے, ماں کو معلوم ہے نا شام غریب اب لاشیں یہیں رہ جائیں گے, ماں تو چلی جائے گی. تاریکی میں واری تمہیں نیند آئے گی کیوں کر, بچوں اب کیسے سو گے, شب ہوگی تو بچوں کو یہ ماں پائے گی کیوں کر, مادر دل بیتاب کو بہلائے گی کیوں کر, وہاں تک میرے رونے کی صدا جائے گی کیوں کر, نکلوں جو تجسس میں تو بے جا نہیں واری, ماں ہوں میرا پتھر کا کلیجا رہے. جنگل میں مقام آج کہاں ہوگا بتا دو, ماں واری قیام آج کہاں ہوگا بتا دو, مقتل میں مقام آج کہاں ہوگا بتا دو, دن تم کو سرے شام کہاں ہوگا بتا دو, ہموار زمین شب کے بچھونے کو ملے گی, کیسی ہے زمین جو تمہیں سونے کو ملے گی, ہمراہ نہ تکیے ہیں نہ راحت کا بچھونا, دو بھائی ہو تم ایک جگہ ساتھ ہی سونا. آخری جملے پر آ گیا, وقت تمام ہو گیا. بی بی زینب نے پھر یا علی اکبر کہا, یا عباس کہا, یا حسین کہا, اون و محمد کا ماتم نہیں کیا. زندان شام میں دو سر رکھے تھے جن پر رونے والا کوئی نہیں تھا. شام کی عورتیں کہتی تھی کیا ان کی ماں مر گئی ہے, بی بی کہتی تھی کہ نہیں میں ابھی زندہ ہوں, لیکن اپنے بھائی کا ماتم کروں یا بچوں کا ماتم کروں. بس قید نبھا کر بی بی مدینے پہنچی, اولاد والے تیار ہو جائیں گریے کے لیے. جب بی بی اپنے گھر میں داخل ہوئے, یا حسین یا حسین یا حسین.